यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायहरूका साथै सबैको सहयोगको आवश्यकता रहेको बताउनु भएको छ। रक्षा मन्त्रालयले हिजो मन्त्रालयमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवं रक्षा मन्त्री देउवाले मंगिर 4 गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरूको प्रयासमा नागरिक समाज, राजनीतिक दल लगायत सबैको सकारात्मक सहयोग चाहिने बताउनुभयो। प्रधानमन्त्री देउवाले काठमाडौँ तराई मधेस द्रुत मार्गको निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले द्रुत मार्ग निर्माणमा रहेका समस्याहरूको सरकारले तत्काल समाधानको प्रयास गर्ने बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पेश गर्नुभएको आर्थिक वर्ष 2078-79 कार्य सम्पादन प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रधानमन्त्री देउवाले ठूला र राष्ट्रिय महत्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढ़ाउन निर्देशन समेत दिनुभयो। चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले आफ्ना चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएको छ। मन्त्री खड्का र विदेश मन्त्री वाङ बीच हिजो साँझ चीनको चिङदाओमा सौहार्दपूर्ण भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तामा नेपाल चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरीबी निवारण, कृषि, विपद व्यवस्थापन, शिक्षा, संस्कृति लगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवर्धन गर्ने सहमति भएको बेजिङ स्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भेटका क्रममा विदेश मन्त्री वाङ यीले नेपाललाई सन् 2022 80 करोड़ आरएमबी उपलब्ध गराउने घोषणा गर्नुभयो। दुवै परराष्ट्र मन्त्रीले विभिन्न क्षेत्रीय तथा बहुपक्षीय पञ्चमा पारस्परिक हितका विषयमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदान प्रदान गर्नुभयो। मन्त्री डाक्टर खड्का चीनका विदेश मामिला मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा 11 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्नुभएको थियो। उहाँ आज स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालय जनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले तथ्याङ्क विधेयक 2078 र शपथ सम्बन्धी विधेयक 2079 पारित गरेको छ। बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तथ्याङ्क विधेयक 2078 र शपथ सम्बन्धी विधेयक 2079 बहुमतले पारित गरेको हो। यस्तै बैठकले खानेपानी तथा सरसफाई विधेयक 2077 राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक साउन 29 गते आइतबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सत्ता पक्षका सांसदहरूले सरकारले कोरोना विरूद्धको खोप अभियान सफल बनाएको तोकिएको समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आगामी मंगिरमा हुने निर्वाचन पनि सफल रूपमा सम्पन्न गर्ने बताउनुभयो। प्रतिपक्ष दलका सांसदहरूले जनतामा गरीबी बढ़िरहेको भन्दै सरकारले तत्काल मूल्य वृद्धि नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 6 गते बस्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही हप्तादेखि कोरोना संक्रमण दर वृद्धि भएकोले थप सतर्कता तथा सुरक्षा मापदण्ड अप्नाउन आग्रह गरेको छ। मन्त्रालयले हिजो नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल देशमा संक्रमण निरन्तर बढ़िरहेकोले घर बाहिर निस्कदा अनिवार्य र सही तरिकाले जनस्वास्थ्यका मापदण्ड अप्नाउन आग्रह गर्नुभयो। प्रवक्ता अधिकारीले साउन 1 गते 4% रहेको संक्रमण दर हिजो 3 गुणाले वृद्धि भई 13% संक्रमित थपिएको बताउनुभयो। सर्वोच्च अदालतले न्याय परिषदले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिका विरूद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश डाक्टर मनोज कुमार शर्माको एकल इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो। अधिवक्ता द्वय कृतिनाथ शर्मा र ज्योति देव पनेरूले दायर गर्नुभएको रिट निवेदन बिहिबार सर्वोच्चका कायमुकायम मुख्य रजिस्ट्रार नारायण प्रसाद पन्थीले दर्पित गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। रूसले आफ्नो भूभागमा गाभेको क्राइमिया प्रायद्वीपमा रहेको रूसी सैन्य हवाई अड्डामा केही दिन अगाडि भएको विस्फोटनले धेरै क्षति भएको छ। क्राइमियाको साकी सैन्य हवाई अड्डामा मंगलबार भएका लगातारको विस्फोटनले धेरै युद्ध विमानहरू क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ। विस्फोटन युक्रेनले गराएको हुन सक्ने प्रारम्भिक आकलनको खण्डन गर्दै रूसले विस्फोटन प्राविधिक गडबड़ीका कारणले भएको बताउँदै आएको छ। युक्रेनले विस्फोटनको जिम्मा नलिए पनि विस्फोटन युक्रेनले गराएको हुन सक्ने नयाँ अनुसन्धानले देखाएको बीबीसीले उल्लेख गरेको छ। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 11 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन मध्याह 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।